यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्यायलाई टुंगो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आम माफी नदिइने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। निरन्तरको वर्षाका कारण देशभरका जनजीवन प्रभावित। कुलेखानी जलविद्युत आयोजनामा पानीको सतह पार गरेपछि बाँधको ढोका खोल्ने तयारी। नदी तटीय क्षेत्रमा बस्नेले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चाडपर्वमा आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न सबै पक्षलाई मानव अधिकार आयोगको अनुरोध। र इण्डोनेशियामा एक अवैध सुनखानीमा गएको पहिरोमा परि कम्तीमा 15 जनाको मृत्यु।
सुनत, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आम माफी नदिने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिएर अमेरिकाको न्यूयोर्कबाट बोस्टन पुग्नुभएका प्रधानमन्त्री ओलीले हवार्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालै संसदबाट पारित संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रियाले कानूनी उपचार लगायत पीड़ितको अधिकार र हितको रक्षा गर्ने स्पष्ट गर्नुभयो। दुई ठूला दलको सहभागितामा आफ्नो नेतृत्वको सरकार बनेपछि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसँग सम्बन्धित विधेयक संसदबाट लगभग सर्वसहमतिका आधारमा पारित भएको बताउँदै उहाँले विगतमा गठन भएका आयोगले गर्न बाँकी रहेका कामहरू अबका दिनमा अगाडि बढ़ने बताउनुभयो। उहाँले द्वन्द्वकालका घाउहरू निको पार्न र सम्पूर्ण समाजलाई मेलमिलाप, शान्ति र सद्भावको भावनाका साथ अगाडि बढ़न मद्दत गर्न, हिंसात्मक प्रक्रियाको अन्त्य गर्न कटिबद्ध रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले शान्तिका प्रवर्तक गौतम बुद्धको जन्मभूमि भएकाले नेपाल स्वाभाविक रूपमा अहिंसावादी र शान्तिपूर्ण समाज भएको अवगत गराउनुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रसंघका मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका विषयलाई पनि विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी माझ प्रस्तुत गर्नुभएको थियो। स्वदेशमा युवाहरूलाई रोजगारी र उद्यमशीलता वृद्धि गर्न स्टार्ट अप जस्ता कार्यक्रम अघि सारिएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले नेपालका दुवै छिमेकीसँग सहकार्य र सन्तुलित सम्बन्धका माध्यमबाट नेपालको आर्थिक विकासमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो। संयुक्त राष्ट्रसंघको 79 महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विक्रम सम्मत 2063 वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ़ रहेको बताउनु भएको हो। संघर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनैतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसदले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरिसकेको उहाँले जानकारी दिनुभयो।
As a nation emerging from conflict, Nepal deeply understands the profound value of peace and political stability. Since the signing of the Comprehensive Peace Accord in 2006, Nepal has been firmly focused on completing the peace process at the earliest. Immediately after the formation of my government, Parliament passed a transitional justice bill to settle transitional justice issue once and for all. While we implement the law, we'll uphold victims' rights, including truth and justice. We'll also use reparations and reconciliation to heal the wounds and scars of conflict period. We appreciate support from international community, including the UN system in this regard.
संक्रमणकालीन न्याय सम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री ओलीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरीब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाश बीचको विरोधाभासमा रहेको उल्लेख गर्नुभयो। साथै वहाँले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गर्नुभयो। वहाँले समिट अफ द फ्यूचर मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व व्यवस्था निर्माण गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको उल्लेख गर्नुभयो। वर्तमान र भावी पुस्ताको हितका लागि सम्मेलनले अनुमोदन गरेका 3 दस्तावेज कार्यान्वयन गर्ने दृढ़ संकल्प सबैले प्रस्तुत गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड़ थियो। नेपालको सबै क्षेत्रको विकासका निम्ति लामो समयदेखि अघि सारिएको कसैलाई पछाडि नछाडिने सिद्धान्त देश विकासको आधारशिला भएको बताउनुहुँदै उहाँले यो नेपालको संविधानमा समाहित रहेको तथा यसले समावेशिता, समानता, न्याय, समानुपातिक प्रतिनिधित्व, मानवाधिकार र समाजको सबैभन्दा कमजोर वर्गका लागि सामाजिक सुरक्षाको प्रत्याभूति गरेर लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राखेको स्पष्ट गर्नुभयो। जलवायु परिवर्तनका कारण हामी बसेको पृथ्वी, जनता र समृद्धिमा गम्भीर चुनौती खड़ा गरेको बताउँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले प्राचीन हिमालयमा विशाल हिउँको भण्डार हराइरहेको र यो क्षतिले नेपालको सीमाभन्दा बाहिर रहेका अरबौं मानिसलाई पानीको उपलब्धतामा जोखिम उत्पन्न भएकोमा चिन्ता व्यक्त गर्नुभयो। नेपालले आफ्ना वन, पहाड़ र नदी मार्फत पृथ्वीको स्वास्थ्यमा ठूलो योगदान गरिरहेको बताउँदै यी प्रयासका बावजूद जलवायु परिवर्तनको मारमा देश परिरहेको यथार्थ सुनाउनुभयो। वहाँले हरित गृह ग्यास उत्सर्जनमा नेपालको शून्य योगदान भए पनि जलवायु परिवर्तनका प्रभावबाट पिरोलिएकाले न्यायका लागि आह्वान गर्नुभयो।
Climate change has emerged as the gravest threat to our planet, people and prosperity. My own country, Nepal, is particularly hard hit. We stand as one of the most vulnerable nations to climate change and are ranked as the 20th most disaster-prone country in the world. Of utmost concern is the alarming rate at which the pristine Himalayas, often referred to as the third pole, are losing their vast snow reserves. This loss threatens water availability for billions of people living downstream, extending far beyond the borders of my country.
राष्ट्रसंघीय शान्ति सेनामा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने राष्ट्रका रूपमा नेपाल रहेको र विश्व शान्तिका लागि आफ्नो योगदानलाई अझ सुदृढ़ गर्न तयार रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले शान्ति मिशनमा नेपालले उच्च नेतृत्वमा उचित प्रतिनिधित्व पाउनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले महासभाका अध्यक्ष र महासभाको ब्यूरोका अन्य सदस्यहरूलाई निर्वाचित भएकामा बधाई दिनुहुँदै उहाँहरूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न नेपालले सहयोग गर्ने बताउनुभयो। साथै उहाँले महासभाका पूर्व अध्यक्ष डेनिस फ्रान्सिसलाई 78 सत्रको सफलतापूर्वक नेतृत्व गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले महासचिव एन्टोनियो गुटरेसलाई विश्वव्यापी चुनौतीहरूको समाधानका निम्ति बहुपक्षीयतालाई सुदृढ़ पार्न निरन्तर समर्पणका साथ लागि परेकामा आभार व्यक्त गर्नुभयो। महासचिव गुटरेसले गत वर्ष नेपाल भ्रमण गरेर गौतम बुद्धको जन्मस्थलबाट शान्तिको सन्देश तथा सगरमाथा क्षेत्रबाट हिमाल जलवायु विपत्तिमा परेको सन्देश दिनुभएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका दुष्प्रभाव विरूद्ध लड्न विश्वका सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। निरन्तरको वर्षाले विभिन्न स्थानका राजमार्ग अवरूद्ध, बाढ़ी, पहिरो र अधिकांश नदीनालाको जलसतह बढ़ेका कारण देशभरका जनजीवन प्रभावित भएको छ। देशैभर मध्यमदेखि अधिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको विवरणमा राजधानी काठमाण्डु उपत्यका सहित देशका अधिकांश स्थानमा अधिक वर्षा मापन गरिएको छ। महाशाखाका मौसमविद विनु महर्जनका अनुसार काठमाण्डु सहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। भोलि मध्याहपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बस्नेले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अविरल वर्षाको क्रममा खसेको पहिरोले पुरिएर धादिङमा दुईजना चेपाङ र खोलाले बगाएर एकजना बालिका बेपत्ता भएका छन्। भलाएको नदीमा माछा मार्न हिँडेका बेनीघाट रोराङ गाउँपालिका ओडा नम्बर 6 का 40 वर्षीय जनता चेपाङ र 20 वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रहलाद सिलवालले जानकारी दिनुभयो। नदीमा माछा मार्न जान लागेका उनीहरू निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका ओडा नम्बर 2 गुम्बा डाँडामा रहेको ओडारमा ओत लागेर बस्दा 81 पहिरो आउँदा उनीहरू पहिरोमा पुरिएका हुन्। पहिरोले पुरिएपछि बेपत्ता दुईजनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोज तलास गरिरहेको प्रहरीले जनाएको छ। ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनासा खोलाको पानी अस्पताल परिसरमा पसेको छ। स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ। लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किनारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ। प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ। विगत 24 घण्टादेखि निरन्तर भइरहेको वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ। उपत्यकाका नाकाहरूमा सड़क अवरूद्ध भएका छन्। काठमाण्डु उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पहिरो खसेको छ। त्यसै गरी भक्तपुर कटुञ्जेको घट्टे खोलामा बहाव बढ़न गई स्थानीयको घरमा पानी पसेको छ। उपत्यकाका सबैजसो खोला एवं नदी किनारमा रहेका बस्तीमा पानी पसेको र स्थानीयलाई सुरक्षित रहन प्रहरीले माइकिङ गरेको प्रहरीले जनाएको छ। चन्द्रगिरी नगरपालिका 2 स्थित नाग मन्दिर नजिकै पहिरो जाँदा काठमाण्डु मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। गएराती 12 बजेपछि पहिरो खस्दा दुवैतर्फको यातायात अवरूद्ध भएको प्रहरीले जनाएको छ। नागढुङ्गा प्रहरीका ड्यूटी अफिसर प्रहरी सहायक निरीक्षक दीपक बहादुर धानुकका अनुसार प्रहरीले यातायात पूर्ण रूपमा अवरूद्ध भएको जनाएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन नसकेको पनि जानकारी दिएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानी भरिएपछि ओभरफ्लो भएको छ। अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएर ओभरफ्लो भएको कुलेखानी जलविद्युत आयोजनाका प्रमुख तारा दत्त भट्टले जानकारी दिनुभयो। निरन्तरको वर्षाले क्षमताभन्दा बढ़ी पानी जम्मा भएपछि कुलेखानी स्वत ओभरफ्लो भएका कारण बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्ने तयारीमा रहेको उहाँले बताउनुभयो। कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगनवेसी, फापरबारी, रायगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका बागमती नदी किनारका बस्तीहरूमा बाढ़ी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह समेत गरेको छ। निरन्तर परेको पानीले हेटौडा काठमाण्डू जोड्ने दुईवटा वैकल्पिक मार्गमा पहिरो खसेर अवरूद्ध भएपछि त्रिभुवन राजपथ भएर यात्रा गर्न दिएको छ। पहिरोले हेटौडा कुलेखानी काठमाण्डु सड़क र कान्ति लोकपथ अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। यी दुवै सड़कमा बिहान पहिरो खस्दा एकतर्फी सञ्चालन गरिएको थियो। मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार हेटौडा कुलेखानीको भीमफेदी गाउँपालिका 4 रातो माटेमा अपरान्न 4 बजे पहिरो खसेर सड़क पूर्ण रूपमा अवरोध भएको थियो। दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अन्तर्गत गैराती पाउने 2 बजेतिर गएको पहिरोका कारण घाँसी कुवा डुम्रे खण्ड अवरूद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिनुभयो। वहाँका अनुसार शुक्रबार राति पाउने 12 बजेदेखि लेदो खसेर पहिरोको जोखिम बढ़ेको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढ़ी पहिरो जस्ता अप्रिय घटना सृजना भई थनझनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ। अविरल वर्षाका कारण पूर्वमा संखुवासभा स्थित अरूणदेखि पश्चिममा कपिलवस्तु जिल्ला स्थित बाढ़गंगासम्मका लगभग सबै नदीमा जलसतह खतराको स्तर नजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभागद्वारा गैराती जारी विशेष बाढ़ी सम्बन्धी सूचनामा अरूण दूधकोशी सुनकोशी बागमती नारायणी तिनाउ र बाढ़गंगा तथा तीनका सहायक नदी मध्ये केहीले चेतावनी स्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख गरिएको छ। अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ़ मुगलिन सड़क खण्ड रातिको समयमा बन्द गरिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सड़क खण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो। चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश्वर रिमालले हिजो र आज यस सड़क खण्डमा बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो। अत्यावश्यक सवारी साधन बाहेक अन्यलाई नारायणगढ़तर्फ आँपटारी र मुगलिनतर्फ मुगलिन बजारमा रोकिने रिमालले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले विभिन्न पेशा व्यवसाय अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताउनु भएको छ। न्यूयोर्कमा जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको छलफलका क्रममा मन्त्री राणाले नेपालमा आइपरेका अनेकन विपत्तिको घड़ीमा विदेशी भूमिमा रहेका नेपालीले महत्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो। मन्त्री राणाले संविधानले दिएका हक अधिकारको कार्यान्वयनका लागि आफूले पहल गर्ने बताउँदै मन्त्री राणाले विदेशमा रहेका नेपालीले हासिल गरेको सीप प्रविधि र पूँजीलाई आफ्नो मातृभूमिको रूपान्तरणमा प्रयोग गर्न अनुरोध गर्नुभयो। न्याय परिषदको बैठकले सर्वोच्च अदालतका लागि 2 न्यायाधीश सिफारिश गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश तथा न्याय परिषदका अध्यक्ष विश्वम्बर प्रसाद श्रेष्ठको अध्यक्षतामा हिजो बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृप ध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो। यस्तै परिषदको बैठकले उच्च अदालतका 14 न्यायाधीशको सरूवा सिफारिश गर्ने समेत निर्णय गरेको न्याय परिषद का प्रवक्ता अशोक कुमार छेत्रीले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय एआई नीति तयारीको काम भइरहेको बताउनु भएको छ। हिजो काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले नेपालमा एआईको प्रयोगमा गोपनीयता पारदर्शिता र जवाफदेहिता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति तर्जुमाको कार्य भइरहेको बताउनुभयो। उहाँले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति 2080 निर्माण साइबर सुरक्षाको विषयमा अनुगमन अनुसन्धान तथा विकास साइबर सुरक्षा प्रवर्धन जनचेतना अभिवृद्धि सम्बन्धी अवधारणा पत्र प्रविधि र प्रणालीको सुरक्षित र जवाफदेही प्रयोग एवं डिजिटलाइजेशनको सिस्टम निर्माण सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक निर्माण सूचना प्रविधि विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना सम्पन्न गर्ने काम पनि भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार स्थानीय प्रशासन सुरक्षा निकाय लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। दशैं तिहार र छठ पर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुको बिक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापन लगायतका विषयमा अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले सो आग्रह गरेको हो। आम उपभोक्ताको अधिकार संरक्षणका लागि चाडपर्वको समयमा आवत जावतलाई सहज, सुलभ, मर्यादित, सुरक्षित र मानव अधिकार मैत्री बनाउन जरूरी रहेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर फैलिएको डेंगी रोकथाम तथा नियन्त्रणका लागि नीति तथा योजना तयार गर्न कार्यदल गठन गरेको छ। मन्त्रालयले शुक्रराज संक्रामक तथा सरूवा रोग नियन्त्रण अस्पताल टेकुका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा शुक्रबार पनि 3 सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा स्वास्थ्य सेवा विभागका जनस्वास्थ्य अधिकृत सुदीप आले र इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला सदस्य सचिव तोकिएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। पश्चिम इण्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा 15 जनाको मृत्यु भएको छ भने भग्नावशेषमा पुरिएर दर्जनौं बेपत्ता भएका छन्। सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको दुर्गम क्षेत्रमा बिहिबार भारी वर्षाले निम्त्याएको प्रान्तीय विपद न्यूनीकरण विभागले जनाएको छ। अब आर्थिक समाचार।
बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाका किसानले यस वर्ष स्याउ बिक्री गरेर 1 करोड़ रूपियाँ भन्दा बढ़ी आमदनी गर्न सफल भएका छन्। व्यापारी बारीमै आएर स्याउ उठाएपछि कृषकहरूलाई निकै सहज भएको र गाउँपालिकाले समेत बजारका लागि सहजीकरण गरेपछि त्यहाँका कृषकहरू उत्साहित भएका बाजुराबाट राजेन्द्र बीकले जनाएका छन्। बाजुरामा स्थानीय डेलिसियस, रोयल रेड डेलिसियस, गोल्डेन गाला, फुजी लगायतका स्याउ उत्पादन हुने गरेको स्वामी कार्तिक खापर गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो। काठमाडौँमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव आयोजना हुने भएको छ। असोज 13 गते आइतबारदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सवको आयोजना हुने मेलाका संयोजक जितेन्द्र कुमार श्रेष्ठले बताउनुभयो। काठमाडौँ महानगरपालिका र घरेलु तथा साना उद्योग संघ काठमाडौँको संयुक्त आयोजनामा स्थानीय खानाका परिकार तथा मौलिक उत्पादनहरू राखी सञ्चालन हुने मेला असोज 23 गतेसम्म चल्नेछ। गत भदौ पहिलो सातादेखि घट्ने क्रममा रहेको शेयर बजार यो साता पनि घटेको छ। गत साता 2576 अंकमा बन्द भएको शेयर बजार यस साता 90 अंक अर्थात 3.49% घटेर 2486 बिन्दुमा पुगेको छ। यसरी बजार घट्दा कारोबार रकम पनि घटिरहेको छ। उता लगातार उकालो लाग्दै आएको सुनको मूल्यले भने शुक्रबार हालसम्मकै उच्च मूल्य कायम गरेको छ। बिहिबार प्रतितोला 1,60,700 रूपियाँमा कारोबार भएको छापावल सुनको मूल्य शुक्रबार प्रतितोला 1,61,200 कायम भएको र यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
भर्खरै सुन्नुभयो आर्थिक समाचार। अब खेल समाचार।
नेपालले एएफसी यू20 एसियन कप 2025 छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि पराजय बेहोरेको छ। न्यू ताइपेन सिटीमा शुक्रबार भएको खेलमा नेपाल 4-0 पराजित भएको हो। यो सँगै नेपालले 3 अंकसहित छनौट अन्त्य गरेको छ। नेपाल कम्बोडियासँग 4-1 पराजय बेहोर्दै प्रतियोगिताको शुरूआत गरेको थियो। यो खेलमा समीर तामाङले 1 मात्रै गोल गरेका थिए। नेपालले चाइनिज ताइपेनलाई 3-1 हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो। तर तेस्रो खेलमा भने नेपाल त्यो लय गुमाउँदै उज्बेकिस्तानलाई 6-0 नतिजा सुम्पियो। विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रहँदै इन्फा महिला लीगको दोस्रो चरण सुपर लीगमा प्रवेश गरेको छ। शुक्रबार सातदोबाट स्थित अखिल नेपाल फुटबल संघ इन्फा मैदानमा एपीएफले बागमती युवा क्लब विरूद्ध 7-0 सहज जित निकाल्यो। जितसँगै 9 खेलमा 25 अङ्क जोडेको एपीएफ शीर्ष स्थानमा छ।
अब मौसम सम्बन्धी जानकारी। आज देशभर बदलिरही सबै प्रदेशमा मेघगर्जन चट्याङ सहित अधिक वर्षा हुनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा अति धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.8 डिग्री सेल्सियस, वर्षा 185.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 7%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 19 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:56 भयो भने सूर्यास्त भरे साँझ 5:54 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संक्रमणकालीन न्यायलाई टुंगो लगाउने क्रममा सशस्त्र द्वन्दकालमा भएका गम्भीर अपराधका घटनामा आम माफी नदिइने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। निरन्तरको वर्षाका कारण देशभरका जनजीवन प्रभावित। नदी तटीय क्षेत्रमा बस्नेले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। चाडपर्वमा आम उपभोक्ताको अधिकार सुनिश्चित गर्न सबै पक्षलाई मानव अधिकार आयोगको अनुरोध। र इण्डोनेसियामा एक अवैध सुनखानीमा गएको पहिरोमा परि कम्तीमा 15 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।